أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. گزشتہ گفتگو میں عرض کیا کہ ابن زیاد کوفے میں وارد ہوا، لیکن اس سے پہلے ایک اور نقطے کی طرف اشارہ کرنا ضروری ہے، وہ یہ کہ ایک سوال یہاں پر کیا جاتا ہے کہ امام حسین نے کوفے والوں کے ساتھ، چونکہ کوفے والے شیعان امیر المومنین علیہ السلام کے نام سے معروف تھے، محبان اہل بیت تھے، محبان امیر المومنین تھے، لہذا جب انہوں نے دعوت دی، یہ آپ کے پیروان، محب، آپ کے چاہنے والے شمار ہوتے تھے، اب کوفے والے امام حسین کو آنے کی دعوت دے رہے ہیں لیکن امام ان پر اعتماد نہیں کرتے، جناب مسلم کو اپنا نمائندہ بنا کر بھیجتے ہیں کہ اگر جناب مسلم تمہارے عمل کی تائید کرتے ہیں تو میں کوفے آ جاؤں گا، اگر تائید نہیں کرتے تو میں نہیں آؤں گا، لہذا کوفے والوں پر اعتماد نہیں کرتے، مشروط طور پر ان کی دعوت کو قبول کرتے ہیں۔ اب امام حسین کا یہ ایک عمل ہے کہ اپنے شیعوں کے ساتھ کس طریقے سے برتاؤ کر رہے ہیں، اپنے چاہنے والوں کے ساتھ، اپنے جو ان کو دعوت دے رہے ہیں ان کے ساتھ۔ دوسری طرف دیکھتے ہیں کہ امام حسین علیہ السلام نے بصرے والوں کو خط لکھا۔ اب بصرے والے لوگوں کو اگر دیکھا جائے تو بصرے میں غالب جو اکثریت ہے وہ عثمانی طرفدار ہیں۔ عثمانی سے مراد وہ لوگ ہیں کہ جو حضرت عثمان کے چاہنے والے تھے، چونکہ جنگ جمل اور یہ جو سارا واقعہ ہوا اس میں دو مثلا گروہ اس وقت یا اس سے پہلے، یعنی جو حوادث پیش آئے، ایک علوی کہلاتے تھے، ایک عثمانی کہلاتے تھے، علوی جو امیر المومنین کے طرفدار تھے، عثمانی جو حضرت عثمان کے طرفدار تھے۔ اب بصرہ سارا عثمانی ہے، غالب اس کی فضا عثمانی ہے، لہٰذا یہاں پر امام حسین کو زیادہ توقع نہیں ہے، چونکہ یہاں پر آپ کے چاہنے والے بہت کم ہیں، یہاں پر امیر المومنین کے چاہنے والے بہت کم ہیں، اکثریت ان لوگوں کی ہے کہ جو امیر المومنین کے دشمن اور مخالف تھے۔ لہٰذا ہم یہ دیکھتے ہیں کہ جب کوفے والے جو امام حسین کے چاہنے والے ہیں، امام حسین کو دعوت دے رہے ہیں، انہوں نے امام حسین کو خط لکھا، امام حسین نے جواب میں کہا کہ میں جناب مسلم کو بھیجتا ہوں، اگر انہوں نے تائید کی تو میں آ جاؤں گا، لیکن اس کے برعکس ہمیں نظر آتا ہے کہ بصرے کی طرف امام حسین ان کی دعوت کے بنا ہی خود خط لکھتے ہیں۔ بظاہر طور پر امام حسین کی سیرت میں ایک عجیب تضاد یا تعارض نظر آتا ہے کہ جو آپ کے چاہنے والے ہیں، آپ کو خط لکھ رہے ہیں، آپ کو دعوت دے رہے ہیں، امام کی دعوت کو قبول نہیں کرتے، مشروط طور پر قبول کرتے ہیں، لیکن جو آپ کے چاہنے والے نہیں ہیں، آپ کے مخالف ہیں، حتیٰ آپ کے والد محترم کے، والد بزرگوار کے دشمن ہیں، آپ انہیں خود خط لکھ کر دعوت دے رہے ہیں، یہ ماجرا کیا ہے؟ حقیقت میں اس کو کس طریقے سے ہم حل کریں؟ تو اگر دیکھا جائے تو یہاں پر ایک چھوٹا سا اشارہ کرتا چلوں امام حسین علیہ السلام کے ہدف کی طرف، کہ امام حسین اپنے اس تحریک سے کیا ہدف حاصل کرنا چاہتے تھے۔ امام حسین علیہ السلام کا ہدف، اگر ہم اس سارے واقعے کو تاریخ کی نگاہ سے دیکھیں، تو امام حسین علیہ السلام کا ہدف تشکیل حکومت تھا، لیکن ایک مشکل یہ ہے کہ جیسے ہی ہم حکومت کا لفظ سنتے ہیں تو فوراً ہمارے ذہنوں میں موجودہ حکومتیں، موجودہ ظلم و ستم، موجودہ مظالم، یہ ساری چیزیں آ جاتی ہیں، لہٰذا فوراً ہمارے ذہن میں ایک منفی تصور حکومت کا ہوتا ہے۔ اور اگر ہم یہ کہیں کہ امام حسین نے حکومت کے لیے قیام کیا، امام حسین چاہتے تھے کہ ایک اسلامی حکومت تشکیل دیں، تو فوراً ایک ذہن میں جو تصور آتا ہے کہ آیا امام حسین دنیا طلب تھے کہ جو حکومت کے پیچھے پڑ گئے اور ایک حکومت تشکیل دینا چاہتے تھے، اس سے لازم یہ آتا ہے کہ امام حسین نعوذ باللہ حکومت طلب تھے، دنیا طلب تھے، انہیں دنیا کی ضرورت تھی۔ لیکن اگر ہم حقیقت میں دیکھیں تو ایسا نہیں ہے، وہ حکومت जो इमाम हुसैन के मद्देनज़र थी वो हुकूमत नहीं है जो आज हमारे मौजूदा निज़ाम में राइज है, या जो तारीख़ में राइज रही है, जो जुल्म और सितम का निशान होती थी, बल्कि इमाम हुसैन के मद्देनज़र वो हुकूमत है जो पैगंबर सल्लल्लाहु अलैहि वसल्लम ने मदीने में तश्कील दी, जिसके असरात आज तक हमें नज़र आते हैं, वो माशरा तश्कील दिया, या वो हुकूमत की जो अमीर मोमिनीन ने तश्कील दी। हमारी हुकूमत से मुराद हुकूमत नबवी व अलवी है। जब हम ये कहते हैं तारीखी शवाहिद व कराइन की रोशनी में कि इमाम हुसैन हुकूमत तश्कील देना चाहते थे, तो इसका मतलब कतन ये नहीं है कि इमाम हुसैन दुनिया तलब थे, नाउज़ बिल्ला, और दुनिया के पीछे थे, लिहाजा फ़कत और फ़कत उनका हदफ़ और मकसद हुकूमत थी। नहीं, जैसे खुद अमीर मोमिनीन के पास भी लोग आए और उन्होंने आकर कहा कि ये हुकूमत आप ले लें, तो अमीर मोमिनीन ने कहा कि इसकी मेरे नज़दीक कोई कदर कीमत नहीं है। लेकिन जब देखा कि लोग बहुत ज़्यादा आए हैं, उन्होंने मजबूर किया, तो कहते हैं कि अगर मुझ पर हुज्जत तमाम न हुई होती तो मैं ये कबूल ना करता। और आयमा के नज़दीक कभी भी हुकूमत हदफ नहीं बल्कि वसीला है लोगों की हिदायत के लिए। अगर इमाम हुसैन हुकूमत तश्कील देना चाहते थे तो उसका तनहा हदफ और मकसद लोगों की हिदायत और सआदत और निजात के लिए काम करना था। इमाम हुसैन कभी भी, या हमारे दूसरे जितने भी आयमा हैं, कभी भी उन्होंने अपनी ज़ात के लिए हुकूमत नहीं चाही। इमाम रज़ा अलैहिस्सलाम को भी जब हुकूमत दी गई तो उन्होंने इनकार कर दिया। इसी तरह जब बनी अब्बास ने क़याम किया, उनका क़याम कामयाब हुआ, तो उनमें से बाज़ अफराद ने इमाम हुसैन इमाम सादिक अलैहिस्सलाम के पास कासिद भेजा, कहा कि ये खिलाफत हम आपको देते हैं। लेकिन इमाम अलैहिस्सलाम ने इनकार कर दिया, कहा कि ऐसी हुकूमत के जिसका कोई इख्तियार मेरे हाथ में ना हो, जिसमें मैं फ़कत एक बाजीचा अतफाल हूँ, उसकी मेरे नज़दीक कोई कदर व कीमत नहीं है। ये इमाम के अकवाल, ये अमल, ये किरदार ये बताता है कि कभी भी आयमा का, इमाम हुसैन का या दूसरे आयमा का हदफ और मकसद हुकूमत फी नफ्स ही नहीं रहा, बल्कि वो इसलिए हुकूमत तश्कील देना चाहते थे ताकि अदल का क़याम हो सके और लोगों की हिदायत के का इंतज़ाम किया जा सके। लिहाजा इमाम हुसैन का हदफ और मकसद तश्कील हुकूमत नबवी व अलवी था। लिहाजा इसीलिए जब इमाम हुसैन अलैहिस्सलाम ने देखा कि कूफे के लोग आमादा हैं, जनाब मुस्लिम ने कूफे से उनके अमल की तायिद कर दी। अब चूँकि कूफा और बसरा ऐसे दो शहर हैं जो बहुत नज़दीक नज़दीक हैं, हमसाए हैं, और कुदरती तौर पर जब एक शहर में एक तब्दीली आती है तो ये दूसरे शहर को भी, दूसरे मुल्क को भी, दूसरे हमसाए को भी मुतासिर करती है। लिहाजा इमाम हुसैन अलैहिस्सलाम जानते हैं कि कूफा हमारे हाथ में आ चुका है, लिहाजा अब कूफे के बाद पहला शहर जिसमें तब्दीली का इम्कान है और उम्मीद हो सकती है वो बसरा है। लिहाजा इमाम हुसैन अलैहिस्सलाम ने ये जानते हुए कि कूफा आमादा हो चुका है, लिहाजा बसरा को आमादा करने के लिए बसरे वालों को ख़त लिखा और उनसे हिमायत और नुसरत चाही। लिहाजा इस लिहाज से अगर हम ज़मानी तरतीब से जाकर देखें तो इमाम हुसैन अलैहिस्सलाम की सीरत में बज़ाहिर ये जो तआरुज़ नज़र आता है ये हल हो जाएगा। इमाम हुसैन अलैहिस्सलाम ने अगर इनको ख़त लिखा है और इनकी दावत मशरूत कबूल की तो उसकी वजह ये थी कि जनाब मुस्लिम को भेजा। अब जनाब मुस्लिम ने तायिद कर दी, इसके बाद इमाम हुसैन अलैहिस्सलाम ने बसरे वालों को ख़त लिखा। लिहाजा ये माजरा इस तरह तमाम हुआ। अब वापस अपने असली मौजू इब्न ज़ियाद की तरफ आते हैं, इसको इंशाल्लाह अगली गुफ्तगू में बयान करेंगे। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।